السلام عليكم ورحمة الله وبركاته. أفوض أمري إلى الله، إن الله بصير بالعباد. ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي ذكره شرف للذاكرين وشكره فوز للشاكرين وطاعته نجاة للمطيعين والصلاة والسلام على أكرم الأنبياء والمرسلين شفيع المذنبين رحمة للعالمين أبي القاسم محمد. اللهم صل على محمد وآل محمد وعجل فرجهم وأهل بيته الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرضين، صاحب العصر والزمان، خليفة الرحمن، إمام الإنس والجان، الذي بيمنه رزق الورى وبه طبتت الأرض والسماء. اللهم عجل فرجه الشريف. عزيزان گرامی، ہماری تیاری ہر لمحہ یہی ہونا کہ وہ آنے والے ہیں اور ان کے آنے میں کوئی دیر نہیں ہے. اس طرح سے تیار رہنا کہ جیسے وہ انسان کسی طرح کی پری ریکویزٹ نہ رکھے، بلکہ مولا کے حکومت کے لیے وہ تیار رہے. اس کے لیے لازمی ہے کہ ہم اس حکومت جہانی کا تصور ہمارے ذہن میں رہے، اور وہ حکومت آنے والی، یقیناً آنے والی. یہ ظلم کے بادل چھٹنے والے ہیں اور عدالت و قسط و عدل دنیا میں بننے والی ہے. یہ وعدہ پروردگار ہے جو انسانیت سسکیاں لے رہی ہے. اس کے علاج یہی ہے کہ مولا جلد سے جلد تشریف لائیں، دعا کریں. دعا بھی بہترین ذریعہ ہے. بسم اللہ الرحمن الرحیم. اللهم كل وليك لحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، ولي وحافظ وقائد وناصر ودليل وعين، حتى تسكنه أرضك طوعا وتمتعه طويلا. اور پھر یہ قرآن دعا جو ہمیں بتا رہی ہے کہ انسان اگر اصولوں پر پابند نہ رہے تو اس کے کیا اثرات ہونے والے ہیں. ربنا لا تؤاخذنا ان نسینا واخطأنا، ربنا ولا تحمل علينا اسرا كما حملته على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، انت مولانا فانصرنا على القوم الكافرين. اما بعد، فقد قال الله وهو اصدق القائلين وقوله الحق. بسم الله الرحمن الرحيم. ووصينا الانسان بوالده حملته امه وهنا على وهن وفصاله في عامين ان اشکر لی ولوالدائک الی المصیر. فیملی لائف ان اسلام سبجیکٹ ہے، اور ہم لوگ مسلسل سمجھنے کی کوشش کر رہے ہیں ہماری ذمہ داریاں جو فیملی سے متعلق ہیں وہ کیا ہیں. گزشتہ جو گزرا ہوا ہے اس میں ہم نے مولا امام سجاد علیہ الصلوۃ والسلام کی ولادت کے حوالے سے ان کی رہنمود، ان کی کتاب، جو بہت بڑا بیج بہا خزانہ ہے اور تحفہ ہے انسانیت کے لیے. انفارچونیٹ یہ کہ ہم خود اس سے زیادہ واقف نہیں ہیں. ہمیں زیادہ سے زیادہ ان کتابوں کا مطالعہ اور اس پر گہری نظر، ایک ایک جملہ، ایک ایک لفظ پر کام ہونا چاہیے، ایکسپینشن ہونا چاہیے. اس لیے کہ یہ اصول تربیت انسان ہے. رسالۃ الحقوق، ہیومن چارٹر آف لائف، اگر کسی نے 1400 سال پہلے پیش کیا ہے وہ مکتب اہل بیت کے گھرانے سے، اہل بیت کے گھرانے سے. اسی لیے سرکار نے فرمایا، میں تم میں دو چیزیں چھوڑے جا رہا ہوں، یہ قرآن ہے، دوسرے اہل بیت. माँ इन तमस्सक तुम बेहिमा लन तदिल्लु बादी, जब तक इन दोनों से मुतमस्सिक रहेगो। कुरान जो है प्रिंसिपल्स हैं, गाइडलाइंस हैं, लेकिन इस गाइडलाइन को एक्सपेंड करने की ज़रूरत है, कोई ऐसी शख्सियत हो जो इनको एलाबरेट कर सके। उनका नाम है अहले बैत अलैहिस्सलाम। वर्रास कुरान ने वर्रासिकून फिल इल्म कुरान कहता है। तो लाजमी है कि हर दौर में, हर ज़माने में इंटरप्रेटर्स, उसकी शराह करने वाले, तफसीर करने वाले कुरान के मौजूद हैं। कुरान अगर इन तमाम तफसीलात में चले जाता तो इंसाइक्लोपीडिया नेवर एंडिंग किताब हो जाती, लेकिन कुरान की खसूसियत ही यही है कि वो मुख्तसर से जुमलों में हर चीज़ बयान करता है। और आपका हमारा फरीज़ा है कि इसको एक्सपेंड कैसे करें और किस तरह से एलाबरेट करें। रिसालतुल हुकूक के सिलसिले में हमने बताया था कि ह्यूमन चार्टर ऑफ लाइफ जो यूएनओ की एक सेक्शन में बाकायदा इसको पेश किया गया एज ए इंसानी हकूक के तौर पर। और आज हमें दुनिया बता रही है कि तुम्हारे हकूक क्या है। अनफॉर्चुनेट चीज़ है। गुज़श्ता गुफ्तगू में हमने हस्बैंड एंड वाइफ के रिलेशनशिप को मौला इमाम सज्जाद ने किस खूबसूरती से बयान किया है वो हमने बता दिया था। और क़ुरान ने भी जो लफ्ज़ इस्तेमाल किए, हम बार बार इसको दोहराएं, बार बार आप लोग भी सुनते हैं, वह है मवद्दत और रहमत। हस्बैंड एंड वाइफ के दरमियान, मियाँ बीवी के दरमियान मवद्दत और रहमत हो, काइंडनेस और मवद्दत, एक सेंस ऑफ रिस्पॉन्सिबिलिटी के साथ मोहब्बत का नाम है। और ये दोनों हों, दोनों भी बराबर कोशिश ये करें कि आपस में अयूब को कम से कम ज़ाहिर करें, इसलिए कि दोनों लिबास हैं, लोग अयूब को छुपाएं, दूसरों तक बताएं नहीं। दोनों में मोहब्बत बरकरार रहे, हमेशा उनकी अच्छाइयों की तरफ देखें। हम लोग मासूम नहीं हैं, मिस्टेक मेकर्स हैं। अगर मिस्टेक्स को देखेंगे तो कभी किसी से मोहब्बत नहीं करेंगे। बहुत सी जो अच्छाइयाँ हैं आपस में उनको देखें। बायोलॉजिकल और स्पिरिचुअल नीड्स को पूरा करें, ये इमाम ने बहुत ज़्यादा फोकस किया। मैंने गुज़श्ता हमने गुफ्तगू की है, इंसान की जिस्मानी ज़रूरत, जहाँ पर इंसान को ग़िज़ा की ज़रूरत है, लिबास की ज़रूरत है, और उसी तरह से इंसान की ह्यूमन सेक्सुअलिटी को भी इमाम ने बहुत ही वाज़ तौर पर शौहरों का फरीज़ा बताया कि वो तस्कीन, सुकून दिलाएँ इस सिलसिले में, सेटिस्फाई करें इस सिलसिले में। और इस सिलसिले में मुमकिन है कि बाज़ मर्दों को कोर्सेस लेना पड़े, अंडरस्टैंड करना पड़े। अब मैं 60 का हो गया, 70 का हो गया, अब मेरा ताल्लुक नहीं रहा, ठीक है कि आपका ताल्लुक नहीं रहा, बीवी मुमकिन है कि आपसे कहीं जवान हो, उसकी ज़रूरत ज़रूरियात का पूरा करना लाजिम है। किस तरह से कर सकते हैं इसका समझ होना ज़रूरी है। इमाम ने इस सिलसिले में इशारा फरमाया है और उस सुकून को इख्तियार करने के लिए वजाला बैनकुम मवद्दतुम व रहमा ले तस्कुनु इलैहा भी जो बताया कुरान ने, सुकून जो हासिल होता है न सिर्फ इंसान की ग़िज़ा से सुकून है, बल्कि इंसान की ये नीड्स भी, जिनसी नीड्स भी बहुत ज़रूरी हैं, इसकी तरफ भी तवज्जो करना चाहिए। और इस सिलसिले में शाई आउट होना नहीं है। चुनांचे मकतब इस्लाम ने 1400 साल पहले बहुत ही मिन्यूट डिटेल्स के साथ बेडरूम एथिक्स को बताया, और वो समझना चाहिए और वो उसको एक्सप्लोर करना चाहिए। और ज़्यादा से ज़्यादा हस्बैंड एंड वाइफ के दरमियान ये राबेता बायोलॉजिकल जो है एक दूसरे को सेटिस्फाई करने का होना चाहिए, उससे मोहब्बत में इजाफा होता है, उसमें बहुत कम प्रॉब्लम्स होती हैं। अगर ये एसेंस निकल जाए, गोया ये मैं कह सकता हूँ कि न्यूक्लियस है, या ये कि हम लोग जिसको कहते हैं मसाला, जिसको कहते हैं किसी में सालन में अगर मसाला ना हो तो उसी तरह से वो लज्जत बाकी नहीं रहती, उसी तरह इंसान की ज़िंदगी में ये भी बहुत ज़रूरी है। और इसको इस्लाम ने बहुत ही खूबसूरती से पेश किया है। मन तज़व्वजा अहरज़ा निस्फ़ दीने, जिसने शादी किया उसने आधे दीन को बचा लिया। इसके माने ये कि बायोलॉजिकल फैक्टर इतना स्ट्रॉन्ग फैक्टर है, उसका ये हिस्सा पूरा करना गोया आधा दीन पूरा करना। इस्लाम किस निगाह से देखा, ये क्रिश्चियनिटी थी जो सेलेबसी सिखा रही थी प्रीस्ट निकाह ना करे, शादी ना करे, चुनाचे उसके कॉन्सिक्वेंसेस आज देख रहे हैं यूरोप, अमेरिका, हत्ता वेटिकन में जो प्रॉब्लम हुए हैं हो रहे हैं और अब वो रियलाइज कर रहे हैं। अब उनके यहाँ चूंकि ज़रा सा ओपननेस आया है तो वो बिल्कुल ऐसे बेबहरा हो गए कि आज फिल्थी वेबसाइट्स मिलियंस में हैं और इंसान को इसी में मुलव्वस कर दिया जा रहा है। हमारे यहाँ इस सिलसिले में 1400 साल पहले मासूमीन अलैहिस्सलाम ने सरकार रसालत में आप की सीरत ने वाज़े तौर पर बहुत सी चीज़ों को बता दिया। आई डोंट वॉन्ट टू गो, मैं उस चैप्टर पर फिर पलट के जाना नहीं था। आगे बढ़ने के लिए इमाम सज्जाद अलैहिस्सलाम हस्बैंड एंड वाइफ मियाँ बीवी के जो हकूक़ और ज़िम्मेदारियाँ दोनों को अलग करना, एक है हक, शौहर का हक, बीवी का हक, एक है शौहर की ज़िम्मेदारी और बीवी की ज़िम्मेदारी, इनको मिलाना नहीं चाहिए, मिक्सअप नहीं करना चाहिए। यकीनन ये शौहर का हक नहीं है कि वो ये कहे कि उसके लिए खाना पकाया जाए, इसके माने नहीं कि ना करें, ना, ज़िम्मेदारी औरत की। इस सिलसिले में भी हमने बहुत सी बातें की हैं, उस पर तवज्जो करें। गुज़श्ता जो हमारे प्रेजेंटेशंस में इसमें तफसील से बात हो चुकी है। तो हक और ज़िम्मेदारी को अलग करना चाहिए। हुकूक, रिस्पॉन्सिबिलिटी तो पूरी होनी चाहिए, राइट्स टू राइट्स ही हैं, उसको कोई जुदा नहीं कर सकता। अब मौला इमाम सज्जाद अलैहिस्सलाम मियाँ बीवी के हकूक़ के बाद, ये जो किताब की खसूसियत है रिसालतुल हुकूक़, इसमें सबसे पहले क्रिएटर का हक, ज़ात परवरदिगार खालिक का हक, फ़ातिर समावात का हक, उससे मुतालिक गुफ्तगू की है। उसके बाद मौलाना इंसान के जिस्म के हिस्सों से मुतालिक, वो जैसे आँख है, जैसे कान है, जैसे ज़बान है, जैसे शिकम है, जैसे इंसान के प्राइवेट पार्ट्स, इसके हकूक़ बताए हैं मौला ने बहुत ही तफसील से, और इसको एक्सपेंड करना है, इस पर काम करना है हमारा काम। और इसी तरह से मौला जब इज्तिमाई ज़िंदगी, एक इनफरादी ज़िंदगी में ये बॉडी है, बॉडी के हकूक़ में हमारे जो अज्जाए बदन हैं उनमें से अहम आँख, कान और ज़बान है, और मादे के अतबार से जैसे इंसान ग़िज़ा का मोहताज है और शिकम है, और इंसान को अपोजिट जेंडर की तरफ रगबत है, सेक्सुअलिटी है, उसकी तरफ भी मौला ने हकूक़ प्राइवेट पार्ट्स के भी बताए। क़ुरान मजीद ने भी हाफिज़ोना फ़रूज हम यो हाफिज़ोना फ़रूज मोमिनीन की जो खसूसियत बताई है उनमें से ये है कि वह अपने दे गॉड देर ओन प्राइवेट पार्ट्स एंड दे बिहेवियर पैटर्न में देर बहुत ज़्यादा होशियार रहते हैं इस सिलसिले में, यानी सेक्चुअलिटी के सिलसिले में। इस गुफ्तगू के बाद मौला ने जिसकी तरफ तवज्जो दिलाई है हमें, आपको और हमें, वो है माँ का हक क्या है। इस सिलसिले में हम लोग हमेशा से दावा करते हैं, यानी हम मकतब अहले बैत का दावा यह है कि हमारी अहादीसें, यानी मासूमीन की अहादीसें जो हैं वो क़ुरान से मिला करके देखें, यानी मेयार क़ुरान है, क्राइटेरिया क़ुरान है, अगर क़ुरान से मिल रही हैं तो ले लें, वरना अहले बैत के अकवाल से कोई वास्ता उसका नहीं है। बेहतरीन मेयार है, बेहतरीन क्राइटेरिया है, स्केल है जिसको समझने का। सूरह लुक़मान क़ुरान का 31वां सूरा है और इसकी 14वीं आयत है, 14th वर्स। वसैन इंसाना बे वालदा, ज़ात परवरदिगार कह रहा है कि हमने इंसान को उसके वालदैन से मुतालिक वसीयत की है। इबादत परवरदिगार के बाद इमीडिएटली जो चीज़ आती है वालदैन, बहुत ही अहम है, और इसमें ज़ात परवरदिगार ने हमलत हु उम्मुहु वहनन, माँ बाप दोनों अहम है लेकिन पहला जिसका तस्करा है माँ का तस्करा, और माँ के तस्करे में भी शिकम में माँ के फीटस का बढ़ना, एक खूने जिगर से उसको पालना, फिर उसके बाद 2 साल तक दूध बढ़ाई का सिलसिला है, वह फिसालहु आमी आमैन, इधर जो फोकस किया जा रहा है माँ की तरफ, اسی طرح سے امام سجاد علیہ الصلوۃ والسلام نے بھی، چنانچہ وہ روایت آپ لوگ سنتے ہی رہتے ہیں، سرکار رسالت مآب صلی اللہ علیہ وسلم نے ایک عرب آ کر کے پوچھا کہ ماں باپ میں کس کا احترام کروں، تو مولا سرکار صلی اللہ علیہ وسلم نے فرمایا کہ ماں کا چار مرتبہ میں تین مرتبہ ماں کا تذکرہ کیا، چوتھے مرتبہ سرکار نے باپ کا تذکرہ کیا. یہاں پر مولا امام سجاد علیہ الصلوۃ والسلام نے فرمایا کہ تم کو معلوم ہونا چاہیے کہ تمہاری ماں کا حق یہ ہے کہ تمہاری ماں نے تمہارے شکم میں رکھا، اس کی شکم میں رکھا میں نے، حملت ہو اموان، اور اس کو جا بجا لے کر پھر، یعنی اپنے جسم کے ساتھ وہ بالکل پارٹ آف دی باڈی ہو گیا، یعنی جسم کا حصہ ہو گیا، وہ جہاں گئی وہ بچہ گیا، جہاں سنا جو کھایا وہ بچے، یہ تمام ساتھ ساتھ ہے. اور جب پیدا ہوا تو اپنے میوے دل سے اس کو غذا دی. ماں کا دودھ پلانا آسان کام نہیں ہے، اور سب سے بہترین تحفہ ماں کا دودھ ہے. آج سائنٹیفک دنیا نے وہ بات کہی جو 1400 سال پہلے ہمارے پاس روایات میں جو انکریج کیا گیا، قرآن نے 2 سال کہا. تو بہترین تحفہ اگر ماں کوئی بچے کو دے سکتی ہے اس کا دودھ ہے. اور آج سائنٹیفک دنیا نے بتایا کہ کینسر سیلز کے بہت سے پرابلمس حل ہو سکتے ہیں ماں کے دودھ سے، حیات میں اور اس کی کردار سازی وغیرہ میں بہت زیادہ اس کے اثرات. قرآن مجید نے بھی وہ فصالہ عامین نے دودھ بڑھائی کا زمانہ جو ہے 2 سال تک کیا. 2 سال تک کوشش یہ ہونی چاہیے کہ ماں ڈائریکٹ اپنے دودھ کو پلائے بچے کو، اس میں شیئرٹ ہونی، اب نیچرل بیہیویئر پیٹرن. اور یہ جو ماں نے سیکھا یہ دیا ہے، کسی کو یہ چیز نہیں دی ہے سوائے بچے کے. یہ میوہ دل جو دیا، مولا فرما دیا جو میوہ دل اس نے دیا ہے، کسی اور کو نہیں دیا ہے، صرف بچے کے لیے. اور کوشش یہ کی بچے کے آنکھ کان اور اس کے اعضاء، اس کے بال، اس کی تربیت میں جو کام بھی کر رہی تھی خوشی اور محبت کے ساتھ انکنڈیشنل. بعض وقت ہم سوچتے ہیں جب اپنے بچوں کی پرورش میں دیکھتے ہیں تو شاید ماں کا باپ کا ایک رات کا جاگنے کا ہم لوگ پے بیک نہیں کر سکتے. افسوس ہے کہ اگر ہم ماں باپ کو الگ کر دیں ان کے بزرگ ہونے میں تو بہت ہی بدبختی ہے. اور اپنی جان کی حفاظت سے زیادہ بچے کی حفاظت کی، اس کے سختیوں کو اس گرمیوں میں اپنے دامن محبت کی ہوا سے ٹھنڈا کیا، اور سردیوں میں اپنے جگر سے اپنے سینے سے لپٹا کر سردیوں کی تھپڑوں سے بچایا، تھپیڑوں سے بچایا. یہ ماں ہے. اور خود مولا فرماتے ہیں بعض وقت یہ ہوا کہ خود بھوکی رہیں لیکن ماں نے بچوں کو کھلایا، خود برہنہ رہیں بچے کو پہنایا، اور خود جو ہے مصیبت میں رہیں بچے کو سایہ خود بن گئی، دھوپ میں خود رہیں بچے کا سایہ کیا. یہ کنوٹیشنز، یہ مثالیں جو ہیں صرف یہ دھوپ یہ سایہ نہیں، بلکہ مشکلات میں سب سے پہلے سینہ سپر ہونے والی ماں ہے بچوں کی. وہ آگے بڑھی، مصیبت کو اپنے ہاتھ میں لے لیا، اب بچوں کو کوشش کیا کہ کسی طرح سے یہ مصیبت ان تک نہ پہنچے. بہت ہی ناز سے، محبت سے یہ جو تمام مصیبتوں کا جو دور گزر رہا ہے، یعنی کسی مقام پر یہ نہیں ہوا کہ کہیں مشکل سے کر رہی ہو یہ کہ یہ کیا پیدا ہوا، کیا مصیبت ہے، نہیں ایسا نہیں، محبت سے. اسی لیے وہ واقعہ شاید یاد ہوگا آپ کو، امام صادق علیہ الصلوۃ والسلام روحی وارواحنا لہم الفدا، ایک نوجوان آیا، مولا میری ماں بزرگ ہو چکی ہیں، ضعیفہ ہیں، ان کی خدمت کرتا ہوں رات دن، وہ آنکھوں سے بھی معذور ہیں وغیرہ وغیرہ، میں بہت زیادہ کوشش کرتا ہوں ان کی خدمت کروں، کیا میں ان کا حق ادا کیا ہوں؟ امام نے فرمایا کہ ٹھیک ہے تم کر رہے، خدا انشاءاللہ تیری توفیقات میں اضافہ کرے، لیکن حق ادا نہیں ہو سکتا. اس نے کہا کہ مولا بتائے کیوں نہیں ادا ہو سکتا؟ مولا نے کہا جب تم یہ تب ماں کے لیے جب کر رہے ہو، تمہاری ماں بزرگی کی وجہ سے مصیبت میں ہو، تمہارے چھٹے حص میں یہ ہے کہ کسی طرح سے یہ ماں کی پریشانیاں جو ہیں آسان ہو جائیں. یقیناً تم خدمت کر رہے ہو، محبت سے کر رہے ہو، سب کچھ کر رہے ہو، لیکن چھٹی حص میں تمہاری یہ ہے کہ کسی طرح سے ماں کی مصیبت جو ہے دور ہو جائے. تمہارے بیک آف مائنڈ میں یہ باتیں ہیں. اس نے کہا یقیناً یہ باتیں ہیں، ان کی مصیبت آسان سے ہو جائے. تو مولا نے بتایا، مولا نے فرمایا کیا حیات کی دعا اور موت کی دعا برابر ہو سکتی ہے؟ کتنا خوبصورت ہے. کیا یہ ممکن ہے کہ انسان دعا کرے پروردگارہ اس کی حیات میں اضافہ کر، اور ایک دعا کر خدا ہے پروردگارہ ٹھیک ہے اس مصیبت مالک اس کو اپنی طرف رجوع کر لے؟ حیات و موت کی دعائیں ایک نہیں ہو سکتی. تو ماں حیات کی دعا دیتی ہے، اولاد ماں کی راحت و آرام کے لیے شاید بیک اپ مائنڈ اس کو موت کی دعا دی. یہ دونوں برابر نہیں ہو سکتے. یہاں پر بھی مولا فرماتے ہیں کہ وہ اپنی نیند کو خراب کر لیا تمہارے نیند کو بچانے کے لیے، اپنی بھوک کو برداشت کیا تم کو بھوکا نہیں رکھا، اور اپنے پیاس کو برداشت کیا تمہیں پیاسا نہیں رکھا، بلکہ اس کے اندر ہی تم پلے، ایک حصہ بن کر پلے، اور ہر بلا سے اس نے محفوظ رکھا تمہیں، ہر گرمی اور سردی سے تم کو حفاظت فرمائی. اور گرمی اور سردی مثلا یہ نہیں ہے کہ گرمی ہے دنیا نہیں، دوسرے بہت سے گرمی سردی بھی اگر آپ اس کو الیبوریٹ کریں تو انسان کی زندگی میں نہ جانے کتنے اپس اینڈ ڈاؤن آئے. تو بچے اپنے مقام پر ان کو پتہ بھی نہیں ہے کہ کیا گزر رہے ہیں ماں باپ پر، حسن ماں پہ. جس طرح سے ماں نے یہ تمام کیا ہے اسی انداز سے تمہیں شکر ادا کرنا چاہیے. مولا فرماتے ہیں یعنی جس محبت و اخلاص سے اپنے آپ کو مصیبت میں ڈالا، اپنے آپ کو بھوک میں رکھا، اپنے آپ کو پریشان کیا، اپنے آپ کو دھوپ میں رکھا، اپنے آپ کو تکالیف میں برداشت کی صرف بچوں کی راحت و آرام کے لیے، ان کی پرورش کے لیے، تو ان ریٹرن تم کو بھی وہ کرنا چاہیے. یہ باتیں ذرا سا میں بہت ہی مشکل بھی ہوتا ہے کہ جب بس باتیں کر کی جاتی ہیں تو لوگ یہ سمجھتے ہیں کہ پریکٹیکیلٹی ہے. یعنی چنانچہ آج کل کی دنیا، خصوصاً مغربی دنیا، میں بھی رہتا ہوں مغربی دنیا، جو لوگ مغرب میں رہتے ہیں، ویسٹ میں رہتے ہیں، یا کہ ویسٹرنائز ہوتے جا رہے ہیں، ان میں یہ ہے کہ ماں بزرگ ہو چکی ہیں، ضعیفہ ہیں، اب ان کو کیا کیا جائے؟ بھائی میں نہیں دیکھ سکتا، میں بھی جاب کر رہا ہوں، میری بیوی بھی جاب کر رہی ہے، میری بہن بھی جاب کر رہی ہے، کوئی بھی نہیں کر سکتا ساتھ. اس کے لیے بہتر یہی ہے کہ وہ اولڈ ایج میں ہاؤسز میں ڈال دیا جائے. ٹھیک ہے میں وزٹ کرتا ہوں روزانہ یا ایک ہفتے میں ایک مرتبہ. جی اور وزٹ کر کے میں اس کو پوچھ لیتا ہوں. ماں باپ یہ نہیں چاہتے، ماں باپ ٹچ چاہتے ہیں، بچوں کا ٹچ. کہتے ہیں کہ یہی ایک اولڈ ایج ہوم میں بچے نے ماں کو ڈالا تھا، اس کا جب آخری زمانہ آیا، ماں کے جانے کا زمانہ آیا، ماں نے کہا بیٹا دیکھو یہاں پنکھے لگا دو، یہاں پر یہاں بہت گرمی ہوتی ہے، پنکھے نہیں ہیں بیچاروں یہ بزرگوں کو. بیٹا پریشان ہو گیا، ماں امی اتنے دنوں تک آپ نے نہیں کہا، آج جبکہ حالت آپ کی خراب ہے، شاید اللہ کی طرف جانے والی ہیں، ایسے زمانے میں اپنکھے. ماں نے کہا ہاں اب تک میں نے برداشت کیا، میں نہیں چاہتی کہ تم برداشت کرو. مطلب یہ کہ تمہارے بچے بھی یہاں پہ تمہیں لا کے ڈالنے والے ہیں، اس وقت تو کم از کم تمہارے لیے سکون. یہ ہے ماں، جس کا تصور نہیں کر سکتے. وہ ایک شاعرانی شاعر نے عاشق و معشوق کی بحث میں یہ کہا ہے کہ معشوقہ نے یہ کہا کہ تم حقیقت میں مجھے مجھ سے محبت کرتے ہو تو یہ کام کرو, تمہارے ماں کا جگر لا کے دو, تمہارا ماں کا دل لا کر کے دو. اور چونکہ یہ محبت میں اندھا ہو چکا تھا, گیا ماں کو ذبح کیا اور دل لیا, راستے میں لیے بھاگ رہا تھا بیوی کے سامنے بتائیں کہ یہ زندہ دیکھو ابھی پھڑک رہا ہے یہ دل, راستے میں وہ اس کو ٹھوکر لگی گرا تو دل سے آواز آئی, بیٹا آہستہ چلا کرو, خیال رکھو اپنا. یہ ہے ماں. اسی لیے امام علیہ الصلاۃ والسلام نے حضرت موسیٰ کے زمانہ کا قصہ سناتے فرمایا, حضرت موسیٰ نے جس کی ماں کا انتقال ہوا سینے سے لگا کر کے یہ کہا, کل جب باہر قدم رکھنا ذرا سا ہوشیاری سے آگے بڑھنا, کیونکہ کل تک تمہارے پیچھے ماں کی دعا تھی, اب جو ہے ماں کی دعا نہیں ہے تمہارے پیچھے. کتنا اہم ہے. اور سینس آف ریئلائزیشن اگر نہ ہو تو پھر انسان ویری انفارچونیٹ ہے, ویری انفارچونیٹ. اگر انسان سینس آف ریسپانسبلٹی, سینس آف ریسپانسبلٹی, سینس آف ریئلائزیشن, احساس نہ رکھے تو احسان انسان ہے کیا انسان. اور ہمارے کہا جاتا ہے کہ ایک ماں 10 بچوں کو جو ہے پال لیتی ہے, لیکن 10 بچے ایک ماں کو پال نہیں پاتے. تو ماں کا تذکرہ جو بہت زیادہ آتا ہے, یقیناً باپ بھی رہے, لیکن بایولوجیکل فیکٹر یہ ہیں کہ آج دنیا نے ثابت کر دیا کہ ماں کی حیات 4.8% بڑی ہے, ماں زندہ رہنے والی ہے, مرد پہلے چلے جاتا ہے. اسی لیے ہمارے پاس بیواؤں کا تذکرہ موجود ہے ہمارے پاس احادیث میں. اور لطیف اشارہ ہیں تمام. لازمی ہے کہ ہم لوگ دین کے بتائے ہوئے راستوں ہی کو صحیح سمجھیں, اور یہ زندگی جو روٹی پلٹا ہے, جیسے میں نے کیا ویسے ہی ہونے والا ہے, میرے ساتھ ہونے والا. اور میں نے اپنی زندگی میں دیکھا ہے جو ہمارے چاروں طرف جو زندگی بسر کریں, جنہوں نے ماں باپ کی قدریں کی ہیں, ان کا احترام کیا ہے, ان کی زندگی میں کتنی بڑی تبدیلیاں آئی ہیں, اور جنہوں نے نہیں کیا ان پر میں نہیں کہہ رہا ہوں کہ آپ پر یا نہیں, یہ ہونے والا ہے. تو ماں کی دعائیں جو ہیں, یقیناً ماں اگر آپ نہ بھی کریں ماں دعا دیتی ہے, لیکن کرنا جو ہے آپ کے فرائض میں سے, ہمارے فرائض میں سے. اس کے بعد مولا فرماتے ہیں کہ جس طرح سے ماں نے یہ تمام چیزیں کیا ہے, تم کو بھی, تم پر بھی لازم ہے کہ تم یہ باتیں کرو, اس لیے کہ یہ باتیں, یعنی ماں کی خدمت کرنا, ماں کو پے بیک کرنا اس وقت تک نہیں ہوگا جب تک کہ توفیق ذات پروردگار نہ دے. اللہ اکبر. توفیق ہیونلی انسپریشن کو کہتے ہیں. ہیونلی انسپریشن واٹ از ہیونلی انسپریشن ہیونلی انسپریشن حضرت سلیمان, ربی اوزعنی ان اشکر نعمتک التی انعمت علی والدی. انسان کا اٹیچ رہنا من غیر کا منحرف, شعبان کی دعاؤں میں سے ایک دعا, خوبصورت دعا جو مناجات ہے شعبانیہ, جو مولا امیر المومنین کے, جس کو تمام ائمہ معصومین علیہ الصلوۃ والسلام نے پڑھا ہے, یعنی عرفان کا, ڈیپ نالج کا, انسائٹ, خوبصورت ہے یہ, خوبصورت اس سے استفادہ کریں. پروردگار وہ منزل میں ہمیں پہنچا دے جہاں پر تیرے سے ہٹ کر کوئی کام نہ کریں, غیر سے منحرف ہو جائیں. اگر قبلہ یہ ہے میرا سامنے قبلہ, میں نے ذرا سا ٹیڑھا کر دیا تو میری, اس کو کہتے ہیں انحراف قبلہ, نماز صحیح نہیں ہے. اسی طرح سے اللہ کی ذات سے ہمارا انحراف ہو جائے, ہمارا وجود صحیح نہیں ہے, ہماری زندگی صحیح نہیں ہے. تو مولا فرماتے ہیں کہ یہ تمام جو ماں باپ کی, ماں کی خدمتیں, باپ کی خدمتیں جو کرنے کی بات ہو رہی ہے, ان کو پے بیک کرنے کی بات ہو رہی ہے, یہ ہونے والا نہیں جب تک کہ اللہ کی توفیق نہ ہو. توفیق کیسے ملتی ہے؟ ایک قدم آپ بڑھائیں آگے, اللہ جو توفیق بھی دیتا ہے. आप ये नियत करें कि मेरी माँ को कुछ भी हो जाए मैं घर में रखूँगा, कुछ भी हो जाए मैं जो हूँ घर से बाहर नहीं निकलूँगा, और अपनी ड्यूटीज़ को बीवी के साथ बच्चों के साथ बांटें, और ये घंटे में ये घंटे में ये घंटे में ये 24 घंटे को तकसीम करें, और देखिए अल्लाह की बरकतें कितनी आप पे नाजिल होने वाली। I begin in the name of Allah, the gracious, the merciful. We are talking about the charter of rights which has been given by Imam Sajjad alayhi salatu wasalam. Subject is family life in Islam. We did discuss about the responsibility and rights between husband and wife according to Imam Sajjad alayhi salatu wasalam in this booklet. It's a beautiful booklet. And it is a guideline. We need to expand. Each and every sentence of the Imam has to be worked out. It is a science. And we take it so easy. Just like Quran, we think one ayat is one ayat. No, there are so many things we can extract, we can make it into practical life. Because it is the wordings of Allah subhanahu wa ta'ala. Likewise, the explanation of the wordings of Allah subhanahu wa ta'ala is the ahadith of Prophet Muhammad and his household, alayhim as-salatu was-salam. The rights and responsibility of husband and wife, it has been discussed last time, and we are discussing today about the ayah of the Quran, and Imam Sajjad is focusing first the rights of parents. First, parent is mother, then father. The importance of mother. I did discuss, I don't want to repeat it. And most of you, you know Urdu. If not, ask inshallah. Then Imam alayhi salatu wasalam comes to the rights of father. You should know one thing, that the roots of your existence is your father. Of course, Allah is the creator. But wasila has to be there. Source has to be there. We need to understand a little bit about source. Whenever we talk about, when in dua we need wasila, we need to have someone, some source to reach to Allah subhanahu wa ta'ala. People say, why we need source? Answer to this, just like we need Jibreel to bring down the Quran, the laws of Allah subhanahu wa ta'ala. Likewise, we need someone to take our du'as to Allah subhanahu wa ta'ala. What is some complication is there? Yes, I can discuss, I can talk to Allah subhanahu wa ta'ala directly. All of the du'as of Masumin alayhi salatu wasalam is a direct communication. At the same time, there are turbo is involved. The turbo is salawat of Muhammad wa alayhi Muhammad, because the teachings of Ahlul Bayt makes us go faster towards Allah subhanahu wa ta'ala. I hope this point is very important point we understand. The source which has been made by Allah subhanahu wa ta'ala is an important thing. Likewise, my existence is from Allah subhanahu wa ta'ala. Who is my creator? Father of samawati wal ard. My source is my parents, among parents, father. You should know your root is your father, Imam says. If my father wouldn't have been there, I never would have been there. If anything you did, you do see good, you should know this root is also from my father. And any good thing, that's why Imam Ali alayhi salatu wasalam, he was the master. He was the wali of Allah subhanahu wa ta'ala. He had the knowledge. In the battle of Siffin, he could see 70 generations. So he never killed the one who was in front of him. He left alone those who are going to be forefather of a Muslim. So Imam says, I never killed a person who is in front of me. I see 70 generations. Such a sight and such an insight of Imam Ali alayhi salatu wasalam, such a person. But when it comes to marrying a woman after the demise of Bibi Fatima Zahra salawatullahi salamu ala, his wife, he says to his brother, who was an expert in Arab's genealogy, Hazrat Aqil, he says, my brother, can you look for me a woman, a wife whose family is brave. Nowadays in the they have a sperm bank, astaghfirullah rabbi wa atubale. A sperm bank. The time is coming. Women are saying, we don't need any men. We can create ourselves. Astaghfirullah, they cannot create. They go to sperm bank. Now, a sperm bank also, they choose color of a person, an intellectual of a person, and a makhloot nutfa, chocho ka murabba. A mixture of many things, and then they put into the womb of a woman. That kid comes. I don't know how much is impact of that. So many genes of so many men, I don't know. I don't have any. 1400 years before, Imam Ali Rasulullah Sallam is saying, oh my brother Aqil, you are the expert. First thing is, Imam Ali is teaching for all of us, respect the consultation firm. They are the expert. The mashawara, mushawara, Quran, washawirhum fil amr. Quran says, when it comes to day-to-day life, the best thing is, before you istikhara, don't ask istikhara. First, you use your reasoning. Second is mashwara. What is mashwara? Consultation, asking people, those who are in expert in particular field. So Aqil is a particular field. As Imam is teaching, 1400 years before, the ijtihad and respect of ijtihad. If someone is mujtahid, you respect him, go and ask. As I am asking, Imam Ali never needed to ask because he could see 70 generations, but he is respecting the consultation form of his brother Aqil. I want to get married from a family and a very brave family so that I can have a son who can protect Hussein, my son. It's a farsightedness and many, many things, philosophies are there. This hadith, very hadith, is telling us, those youths, those who wants to get married, don't go into her. She is so cute, her teeth is like pearls, her lips is so, her zulf, her hair is so. No, go into direct, the family. Our bright family are there, because impact of genes of the family is going to be there. If you want your son to be doctor and a very smart person, and muttaqi parizgar, you have to see the family. Because impact of genes are there. Yeah, and an Arab came to Imam Ali alayhi salam and his wife and the son. He was a fair color, son was black and a little bit dark color and wife. He said, Mawla, I have a doubt about this son. Astaghfirullah Rabbi Adubala. Why you have doubt? Look at me, look at her. What is this? Imam Ali says, in 70 generations, there is a irq, there is a gene. If one of your family, both family, they have this, it is going to come. Take this son, he is your son, and respect him. Likewise, اختاروا لنطفكم فإن الخال من أحد الضجيعين. Allahu Akbar, Islam, Zindabad. When it comes to choosing a spouse, you have to be careful because a mole of character is one from one of the two. Nowadays in the university, they are teaching the impact of gene. If my son is behaving in such a manner, that means it might be from my side, my wife's side. From my side is my mother and my father. From my mother's side is her parents, my father's side and his parents. And it goes on top. It can be changed due to the education, due to the environment, many things. And also tawfiq of Allah subhanahu wa ta'ala. Hur, in the battle of Karbala, he came from the midst of Yazid's army. He joined Imam Hussain. And the Shajara Khabitha, Abu Sufyan, and then his Harb's son is Abu Sufyan, Abu Sufyan's son is Mawiya, Mawiya's son is Yazid, a brutal killer of the family of Ahlul Bayt, alayhi salatu wa salam. Then Yazid's son Mawiya, he withdrew himself from his genes by saying, I am not going to follow my forefather, they are the usurpers of the Khilafat of Ahlul Bayt, alayhi salatu wa salam. I don't want to be. Now researchers, the iska, how come the genes, impact of gene has changed? Then they came to know that at the beginning of his life, the teacher who was teaching him was the follower of Ahlul Bayt. That shows school, teachers and the environment, neighbors, everything has an effect on me. So I have to be very smart enough to bring the offspring in a proper manner. So Imam Ali, Imam Sajjad alayhi salatu wasalam, in his book of Charter of Rights, he's saying, be careful, father is your roots, and don't ever take it easy. Don't ever take it easy. Always be careful of what your duties. If he wouldn't have been there, you never would have. If you have anything good, and you should thank Allah subhanahu wa ta'ala, thank him also, because good is also from him. That ni'mat, that quality which you have is because of him. To extent he has impact on you, you have to thank him. And you have to respect him. You have to understand, that's why Quran says, وَوَصَّيْنَا الْإِنسَانَ بِوَالِدَيْهِ حَمَلَتْهُ أُمُّهُ وَهْنًا عَلَى وَهْنٍ وَفِصَالَهُ فِي عَامَيْنِ. And we have recommended humankind to respect, to give respect to their parents. And mother, Quran, immediately Quran, Allah subhanahu wa ta'ala talks about mother, the one who has gone through the pain on the pain, on top of the pain, carrying a baby for 9 months and then 2 years of suckling the baby. It's not an easy job. Then Quran says, you should be thankful. Anishkir li wale wale daik. You should be thankful to me and also to your parents. And remember, ilayya al-masir, the path which is coming, the sire you are coming, the moment which you have, inna lillahi wa inna ilayhi rajin, you are going to come to me. These rules which I am presenting you, it is a natural fitrat allahi allati fatara an-nasa alayha la tabdila li khalqillah. It is based on the human nature, the social nature, the instinct of the universe. Then Imam, la hawla wa la quwwata illa billah. Imam alayhi salatu wasalam, he says, no power, no strength, power and strength belongs to Allah subhanahu wa ta'ala. All the time we have to remember, if I am getting something from my parents, that's also is given by Allah subhanahu wa ta'ala. Good comes from Allah. Bad is never comes because he is khayre mahad. From Allah only the good. Bad never be there. Then Imam alayhi salatu wasalam reaches to haqq farzand, the rights of the children. You should know that is your part of yourself. And you should know that good will be relates, going to be related to you, and bad of him also relate to you. It's so deep. Imam Ali said, be careful of your children, because if they do good, people say, oh, this is because of the parents. If they do bad, Allah astaghfirullah, that's what they're going to go. So for their upbringing, for their tarbiyat, you should beg to Allah subhanahu wa ta'ala, Allah help me. In his dua, in Sayfa Kamila 25th dua, I ask all of the parents, they should, inshallah, we'll discuss in future this dua in detail. 24th dua in Sayfa Kamila, Sayfa Sajjadiya alayhi salatu wasalam, is about parents. That shows what are the responsibility of the children towards the parents. And 25th dua is towards the children. And they have to beg to Allah subhanahu wa ta'ala. In that dua, Allahumma a'inni ala tarbiyatihim. Oh Allah, help me in upbringing. It is not an easy joke to upbring the children. So Allah, you help me. Imam alayhi salatu wasalam is saying, while you are bringing up your children, you have to all the time go back to Allah subhanahu wa ta'ala, seek help from Him. Meaning, what is the seek? See the what are the guidelines from the Quran, from Ahlul Bayt alayhim salatu wasalam. That is the seeking of help. Not only, oh Allah help me. Yes, oh Allah help me. What are the source of help which has been given by the Quran and Ahlul Bayt alayhim salatu wasalam? And bring him in him, the children in them, a sense of responsibility which caters to pleasing Allah subhanahu wa ta'ala. This is very important. I hope we focus. This is a very minute detail of Imam Sajjad alayhi salatu wasalam, and we have to expand it. Imam is saying, when you are bringing up your children, don't ever think it is an easy job. You have to seek the help of Allah subhanahu wa ta'ala, because He is the powerful, He is the one, everything giver of hidayat and also giver of insight is from Him. And good comes, whatever good comes from your children, the name is yours. Whatever bad comes, the name is going to be yours. You have to be very careful while you are upbringing. And you have to make responsibility, sense of responsibility instill in them, that they live not worldly conscious, God conscious. So that means I have to be. I have to instilling, it is my duty, it is my duty of my wife, the parents' duty, to instill the love of Allah subhanahu wa ta'ala. Usually in our day-to-day life, I did so. That is kind of shirk. Now we have to teach children, the food in the table is given by Allah subhanahu wa ta'ala. We have to nurture tawheed. And sense of responsibility should be catering to the aspect that pleasing Allah subhanahu wa ta'ala. وَآمَنَ سَخَطَهُ عِنْدَ كُلِّ الشَّرِّ. The sukhut is displeasing Allah subhanahu wa ta'ala. Rida is Allah subhanahu wa ta'ala displeasing. And you have to teach the children that the each and every act of you is going to give you impact. Hazrat Luqman is saying, usually what happens in our day-to-day life, when we teach our children, be careful, if you do this, my badnaam ho jaunga, I will be, my bad name is towards, that is not wrong presentation, we should never do this. They read the Surah Al-Luqman, this ayah, يَا بُنَيَّ إِنَّهَا إِنْ تَكُمْ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ تَكُنْ فِي سَخْرَةٍ أَوْ فِي السَّمَاءُ فِي الْأَرْضِ يَاتِ بِهَا اللَّهِ إِنَّ اللَّهَ لَتِيفٌ خَبِيرٌ. Oh my son, be careful of your actions. If those actions are equal to an atom, مِثْقَالَ ذَرَّةٍ, and if you do it in the dark stone or in the heavens and on the earth, يَاتِ بِهَا اللَّهِ, it reflects you first. We are secondary. So in the teachings of children, when we are upbringing, never use Meri Badnaam Hogi and my name. No. If you do not do work hard, you end up with going into the, making maybe tea or coffee in the tea shop. Maybe burger or some astaghfirullah, maybe pizza or something. If you want to become doctor, you have to act from now. So that sense of responsibility has to be so deep, we have to teach them all of their action will going to reflect them first. So parents should do act with the children so that the imprint of the parents has to leave left out in their behavior or pattern. When they see children, people should say, oh my God, what are these people? And remember, as much as the children are fulfilling the responsibility, it's a direct is because of you. Then Imam alayhi salatu wasalam, and if you could not do, you go to Allah subhanahu wa ta'ala, Allah, I did not do, please help me. Always. La quwwata illa billah. There is no power, but power belongs to Allah subhanahu wa ta'ala. Imam alayhi salatu wasalam, again he reads this verse. May Allah give us inspiration, and we have to have confidence in our system. We no need to beg and go to the university, colleges, this, that. No, alhamdulillah. We have vast culture of Islam in our system. And we need to know what Islam has given to us. It is unfortunately we don't know. May Allah inspire us with the knowledge. May Allah give us inspiration to act upon what we do. We know so many things, but we do not act. Wassalamu alaikum wa rahmatullahi wa barakatuh.